हामी पहिलो समयहरू दुई अध्यायबाट हामी हेर्नेछौँ। दुई अध्यायको हामी 11 पदबाट हामी 36 पद प्रभुको इच्छामा यो पुरै खण्ड हामी सिक्न खोज्नेछौँ। आज हामीले पछिल्लो मेरो तालिममा चाहिँ पहिलो समयको पुस्तकबाट चाहिँ हन्नाको प्रार्थनासम्म हामीले हेरेर भ्याएका थियौँ। हन्नाले परमेश्वरसँग एउटा छोरा माग्छिन् अनि बाँझी थिइन्। हन्नाको ईश्वरीय प्रार्थना, उसको ईश्वरीय स्वभावहरू हामीले हेऱ्यौँ अनि त्यसपछि प्रभुले उसको जवाब दिनुहुन्छ, उसको प्रार्थनाको जवाब दिनुहुन्छ। अनि दुई अध्यायको 1-10 चाहिँ हन्नाले परमेश्वरलाई धन्यवाद दिन्छन् अनि प्रार्थना गर्छिन् अनि प्रभुले यो चाहिँ यसलाई प्रार्थना भन्नुभएको छ 2:1। त्यसैले केही माग्ने मात्र प्रार्थना होइन, तर उहाँले जे गरिदिनु भयो त्यसको लागि उहाँलाई धन्यवाद दिन, उहाँलाई आराधना दिनु पनि प्रार्थना हो। हन्नाले यही गरेको हामीले हेरेको थियौँ। अनि आज चाहिँ अब हाम्रो ध्यान चाहिँ एकछिनलाई हन्नाको परिवारबाट वा एल्कनाको परिवारबाट अब एलीको परिवारतर्फ हामी हेर्नेछौँ अनि केही महत्त्वपूर्ण शिक्षाहरू हामी सिक्नेछौँ प्रभुको इच्छामा। मेरो तालिम हुन्छ भन्ने थाहा पाएपछि तपाईँहरूमध्ये कतिजनाले पहिलो समय पढ्नु भयो, कम्तीमा 3-2 अध्याय हात उठाउन सक्नुहुन्छ? निकै थोरैले, ल ठिक छ, पढ्नु पर्थ्यो है, किनभने पहिलो समयबाट सिकिरहेको थाहा थियौँ, उत्पत्तिबाटै सिकिरहेको थाहा थियौँ, विषय बदलिएको थाहा नभए पनि पढ्नु पर्थ्यो, तपाईँहरूको कमजोरी हो। आउनुहोस् हामी त्यसैले सँगै पढौँ 11-36 खण्ड। अनि हामी यसो गरौँ, पहिला प्रार्थना गरौँ, प्रभुसँग सहायता मागौँ अनि यो खण्ड पढ्न अघि बढ्नेछौँ। पिता, हामी तपाईँको सामु आउँछौँ प्रभु, तपाईँलाई छोडेर हामी कहाँ जाउँ, किनभने अनन्त जीवनका वचनहरू तपाईँसँग छन्, तपाईँ नै हाम्रो सर्वस्व हुनुहुन्छ। पिता, हामीलाई अझ धेरै शिक्षाहरू चाहिएको छ, हामीलाई तपाईँको वचनको गम्भीर विद्यार्थीहरू बनाइदिनुहोस् प्रभु, त्यो हाम्रो आफ्नै रोजाइ हामी बन्न सकौँ, हामी यत्न प्रयत्न गर्न सकौँ बाइबल अध्ययनमा, यसमा परिश्रम गर्न सकौँ, ताकि तपाईँले हामीलाई सिकाउन सक्नुभएको होस् प्रभु, ताकि तपाईँ हामीसँग बोल्न सक्नुभएको होस् यी सङ्गतिहरूमा, यी प्रचारहरूमा। त्यसैले पिता, यहाँ सहायता गरिदिनुहोस् एक एकलाई, आत्मिक कानहरू जसको खुलेका छैनन् खुल्न सकुन्, जसले तपाईँलाई पाउनु भएको छ उहाँहरू आत्मिक कान तपाईँतर्फ चनाखो नसकुन् पिता। अनि मलाई पनि सहायता गरिदिनुहोस्, तपाईँको सामु नम्र तुल्याउनुहोस्, मलाई भर दिनुहोस् प्रभु, अनि यहाँ वचनहरू हामीलाई दिनुहोस्, शिक्षाहरू दिनुहोस्। धन्यवाद छ जे सिक्न हामीलाई दिनुभयो, जतिजना यहाँ उपस्थित हुनुभयो हामी उत्साहित छौँ, हामी धन्यवादी छौँ। हृदयहरू पुरै तपाईँतर्फ ध्यान केन्द्रित हुन सकोस् प्रभु, एक एकलाई सहायता गरिदिनुहोस् प्रार्थना गर्छौँ प्रभु येशूको नाममा, आमेन। 11 हामी हेर्नेछौँ, 11-36 म 67 पढ्नेछु पहिला। तब एल्काना रामामा आफ्नो घर गए अनि यस बालकले चाहिँ पूजाहारी एलीको सामु परमप्रभुको सेवा गर्थ्यो। यस बालक भनेको समुएलको यहाँ कुरा गरिएको 12 एलीका छोराहरू अधम मानिसहरू थिए, उनीहरूले परमप्रभुलाई चिन्दैनथे अनि मानिसहरूसँग पूजाहारीहरूको रीति यस्तो थियो, जब कुनै मानिसले बलि चढाउँथ्यो तब मासु पाकिरहेको बेलामा पूजाहारीको सेवक 3 काँटा आफ्नो हातमा लिएर आउँथ्यो र त्यसले तावा वा डेक्सी वा कराही वा भाँडाभित्र घोस्थ्यो। काँटाले जति उनेर निकाल्थ्यो त्यो सबै पूजाहारीले आफ्ना निम्ति राख्थे। उनीहरूले शिलोमा त्यहाँ आएका सबै इसरायलीहरूसित त्यस्तै व्यवहार गर्थे। मानिसहरूले बोसो चलाउन अघि नै पुजारीको सेवक आउँथ्यो र बलि चढाउने मानिसलाई भन्थ्यो, पुजारीका निम्ति पोल्ने मासु देऊ, किनकि तिमीबाट उनले उसिनेको मासु लिँदैन तर काँचो लिन्छ। अनि त्यस मानिसले उसलाई, तिनीहरूले बोसो चाहिँ तुरुन्तै जलाइहालुन्, त्यसपछि तिम्रो मनले चाहेको तिम्रा निम्ति लैजाऊ भने त्यसले यसलाई जवाफ दिन्थ्यो, तर तिमीहरूले मलाई अहिले दिनुपर्छ, नत्र भने म यो जबरजस्त वा जबरजस्ती लैजानेछु। यसैले परमप्रभुको सामु ती जवान मानिसहरूको पाप साह्रै ठुलो भयो, किनभने मानिसहरूले परमप्रभुको भेटीलाई तुच्छ ठाने। तर समूह एउटा बालक छँदै मलमलको एपोतले कम्मर कसेर परमप्रभुको सामु सेवा गर्थे। यसबाहेक तिनकी आमाले तिनका निम्ति एउटा सानो कोट बनाइदिन्थिन् र आफ्ना पतिसँग वार्षिक बलि चढाउन आउँदा उनले वर्षै पछि त्यो कोट तिनलाई ल्याइदिन्थिन्। अनि एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिएर भने, परमप्रभुलाई दिएको यस पैँचोको सट्टामा परमप्रभुले यी स्त्रीबाट तिमीलाई सन्तान दिउन्। अनि तिनीहरू आफ्ना घरतिर लागे। अनि परमप्रभुले हन्नालाई भेट गर्नुभयो, यसकारण उनी गर्भवती भइन्, अनि उनले तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक समूह परमप्रभुको सामु बढ्न लागे। अनि यदि साह्रै वृद्ध भए र उनका छोराहरूले साह्रै श्रद्धासित गरेका सबै कुराहरू र भेट हुने पालको ढोकामा भेला हुने स्त्रीहरूसँग उनीहरू सुतेको कुरा उनले सुने, अनि उनले उनीहरूलाई भने, तिमीहरू किन यस्ता कुराहरू गर्छौ? किनभने यी मानिसहरूबाट म तिमीहरूको दुष्ट व्यवहारको विषयमा सुन्दैछु। मेरा छोराहरू हो हुँदैन, किनकि जुन समाचार म सुन्दैछु त्यो असल होइन। तिमीहरूले परमप्रभुका जनहरूलाई अपराध गर्न लगाउँदैछौ। कुनै मानिसले अर्को मानिसको विरोधमा पाप गर्छ भने परमेश्वरले त्यसको न्याय गर्नुहुनेछ। तर कुनै मानिसले परमप्रभुको विरोधमा पाप गर्छ भने कसले त्यसका निम्ति अन्तर्विधि गरिदिने? तर पनि उनीहरूले आफ्ना बाबुको कुरा सुनेनन्, किनभने परमप्रभुले उनीहरूलाई मार्न चाहनुभएको थियो। अनि बालक समूह बढ्दै गए, अनि परमप्रभु र मानिसहरू दुवैसित शुभेच्छाका पात्र भए। अनि एकजना परमेश्वरका जन एली कहाँ आए र उनलाई भने, परमप्रभु यसो भन्नुहुन्छ, तिम्रा बाबुको घराना मिश्रमा फारोको घरमा हुँदा के मैले आफूलाई उनीहरूका स्पष्टसँग प्रकट गरिनँ र? अनि इसरायलका सबै कुलहरूबाट मैले उसलाई मेरो पुजारी हुन, मेरो वेदीमा बलि चढाउन, धूप बाल्न र मेरो अघि एपोत पहिरन चुनिन? र के मैले तिम्रा बाबुको घरानालाई इसरायलीहरूका सबै आगोद्वारा चढाएका भेटीहरू दिइनँ? त के कारणले तिमीहरू मेरो बलिदान र मेरो भेटीलाई लात हान्छौ, जसका विषयमा मैले मेरो निवास स्थानमा गरिने आज्ञा दिएको छु? अनि मेरो प्रजा इसरायलका सबभन्दा उत्तम भेटीहरूले आफूलाई मोटा बनाउनलाई तिमी किन तिम्रा छोराहरूलाई मलाई भन्दा बढी आदर गर्छौ? यही कारणले परमप्रभु इसरायलका परमेश्वर भन्नुहुन्छ, मैले साँच्चै भने तिम्रो घराना र तिम्रा बाबुको घराना मेरो सामु सदा सर्वदा हिँड्नेछन्। तर अब परमप्रभु भन्नुहुन्छ, यो कुरा मदेखि टाढा रहोस्, किनकि जसले मलाई आदर गर्छन् उनीहरूलाई म आदर गर्नेछु र मलाई तुच्छ ठान्नेहरू तुच्छ ठानिनेछन्। हेर, दिनहरू आउँछन् जब म तिम्रो पाखुरा र तिम्रो बाबुको घरानाको पाखुरा काटिदिनेछु, जसले गर्दा तिम्रो घरमा कुनै वृद्ध मानिस रहने छैन। अनि परमेश्वरले इसरायलसित गर्नुहुने सारा भलाइ हुँदाहुँदै पनि तिमीले मेरो निवास स्थानमा एउटा विरोधीलाई देख्नेछौ। म सधैँका निम्ति तिम्रो घरमा कुनै वृद्ध मानिस रहने छैन, अनि तिम्रो मानिस जसलाई म मेरो वेदीबाट हटाउने छैन त्यो तिम्रा आँखाहरू धमिला पार्न र तिम्रो हृदयलाई दुखित पार्नका निम्ति हुनेछन्, र तिम्रो घरका सबै सन्तान जवान हुँदै मर्नेछन्, र यो तिम्रा निम्ति चिन्ह हुनेछ, जो तिम्रा दुई छोरा भोग्ने र विनाशमाथि आइपर्नेछ उनीहरू दुवै एकै दिनमा मर्नेछन्। अनि म आफ्नो निम्ति एउटा विश्वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदयमा र मेरो मनमा जे छ त्यही अनुसार गर्नेछ। अनि म उसका निम्ति एउटा पक्का घर बनाउनेछु र ऊ मेरो अभिषिक्त जनको सामु सदा सर्वदा हिँड्नेछ। अनि यस्तो हुनेछ, तिम्रो घरानामा बचेको हरेकजना आउनेछ र एक टुक्रा चाँदी र एक घाँस रोटीका निम्ति उसको सामु घोप्टो परेर भन्नेछ, म तपाईँलाई बिन्ती गर्छु, मलाई कुनै एउटा पुजारी काममा लगाइदिनुहोस् र म एक टुक्रा रोटी खान पाऊँ। देख्नुभयो, पढ्न समय लाग्दैन, पढ्दैन भने खास हामीले समय दिएको होइन उहाँलाई। तर जे होस्, पहिलो समय दुई अध्याय र हामीले गर्न लागेको अध्ययनलाई चाहिँ एउटा विषयमा दिन चाहन्छु, परमेश्वरलाई भन्दा माथि आफ्नो सन्तानलाई राख्नु एलीको गल्ती थियो नि। परमेश्वरलाई भन्दा माथि आफ्नो सन्तानलाई राख्नु, परमेश्वरलाई भन्दा बढी आदर आफ्नो सन्तानहरूलाई गर्नु, यसो हेर्दा त देखिँदैन तर राम्रोसँग हेर्नु, किनभने परमेश्वरले हृदय तलास्नुहुन्छ, परमेश्वरले हृदयको कुराहरू बाहिर निकाल्नुहुन्छ। अनि एक दिन उहाँले त्यो गर्नुहुनेछ, एक दिन उहाँले सबैको न्याय गर्नुहुनेछ, अनि हृदयका कुराहरू उहाँले ज्योतिमा ल्याउनुहुनेछ, उहाँबाट कुनै पनि कुरा रोक्दैन। तर यहाँ हामी एउटा बाबुको कुरा गर्दैछौँ, एउटा भूभागको कुरा गर्दैछौँ, जो चाहिँ विफल भयो, अनि उसको विफलताहरूबाट केही शिक्षाहरू हामी लिनेछौँ। किन हामीले यो अध्ययनहरू गर्नुपर्छ? किन विफल भएको भूभागको अध्ययन गर्नुपर्छ? अथवा किन पुरानो नियमको अध्ययन गर्नुपर्छ? रोमी 15:4 भनेको छ कि पवित्र शास्त्रबाटको धीरज र सान्त्वना हामीले पाउन सकौँ भनेर, आशा पाउन सकौँ भनेर परमेश्वरले सबै कुरा यहाँ लेख्नुभयो। ताकि हामी यहाँबाट सिक्न सकौँ। उहाँले बिना उद्देश्य केही पनि गर्नुहुन्न, हाम्रो जीवनमा बिना उद्देश्य उहाँले समस्याहरू पनि आउन दिनुहुन्न, उहाँ बिना उद्देश्य केही पनि गर्नुहुन्न। उहाँले केही लेख्नु भएको छ भने यो हाम्रो शिक्षाको निम्ति हो। पहिलो कुरो 10 स्पष्ट छ, हामीले उनीहरूबाट चेतावनी पाऊँ भनेर, अनि शिक्षा पाऊँ भनेर, सिकौँ भनेर। त्यसरी बाइबलमा विश्वासका वीरहरू दाउद अनि अन्य व्यक्तिहरूको विफलताहरू प्रभुले लेख्नु भएको छ। सायद दाउदलाई उसलाई प्रश्न भयो होला किन प्रभुले लेख्नु भयो, तर यो हाम्रो शिक्षाको निम्ति हो। त्यसैले यो परमेश्वरको वचन हो कि उनीहरूले आफ्नो विफलता पनि प्रभुको अगुवाईमा लेखिरहेको थियो। प्रभुलाई कमजोरी देखाउनु मनपर्छ भनेर होइन, तर हामीले सिक्न सकौँ भनेर मुख्य उद्देश्य थियो। त्यसैले हामीले बाइबल पढ्नुपर्छ, उनीहरूको गल्तीहरूबाट हामीले सिक्नुपर्छ। भोगेर सिक्नुभन्दा पढेर सिक्नुभन्दा पढेर सिक्नु राम्रो, संसारमै पनि भन्छन्। किनभने हामी शरीरमा छौँ अनि हाम्रो परिवार, हामी सबैले मुक्ति पाएको भए पनि अनि हाम्रो परिवारमा साना नानीहरू हुर्किरहेको भए पनि, श्रीमान श्रीमती प्रभुको सन्तान भए पनि, हामी अनुग्रहले बाँचेका पापीहरू मात्रै हौँ। हामी सिद्ध छैनौँ, हाम्रो छोराछोरीहरू सिद्ध हुन सक्दैन अनि हामी धेरै कुरामा चुक्छौँ। याकुबले त्यही भनेको छ, हामी सबैजना धेरै कुरामा चुक्छौँ अनि कतिपटक हामीलाई निराशा हुन्छ, हाम्रो नानीहरूलाई मैले साँच्चै हुर्काउन सक्दिनँ होला, त्यो हुनसक्छ, त्यो हुन्छ। अनि कतिपटक लाग्छ मैले गरिरहेको छु तर किन भइरहेको छैन। तर बाइबलमा मैले आशा पाउँछु किनभने त्यहाँ प्रभुले आशा दिनुभएको छ, त्यहाँ प्रभुले शिक्षाहरू दिनुभएको छ अनि प्रभुले भन्नुभएको छ तालिम देऊ अनि बुढा हुँदा ऊ हट्ने छैन। त्यो प्रतिज्ञा हो, त्यो आशा हो। त्यसरी बाइबल पढ्नुपर्छ। जस्तै यहाँ चिन्ह लगाइरहेको छ, हामी अन्त पनि पढ्दाउनेछौँ अनि पहिलो समेल 2 तपाईँको बाइबलमा चाहिँ रातो डोरी लगाउनुहोस् अनि हामी एकैछिन हितोपदेश 15:31 पल्टाउनेछौँ। हितोपदेश 15:31 हितोपदेश 15:21 यस्तो लेखिएको छ, जुन कानले जीवनदायक हक्कीलाई सुन्छ त्यो बुद्धिमानहरूको बिचमा रहन्छ। यो सुन्नु भनेको खालि कानमा छिराउनु मात्र होइन, तर लिने अर्थमा यहाँ पदै रहेछ, लिने विचार चाहिँ यस्तो, जुन कानले सुन्छ भनेको त्यो लिइरहेछ उसले, है खालि सुन्ने मात्र होइन तर लिएको छ। हक्कीलाई लिन गाह्रो हुन्छ, हामीलाई मन स्वभावैले हामीलाई हक्की खान मन पर्दैन, स्वभावैले हामीलाई कसैको अधीनतामा बस्न मन पर्दैन, हाम्रो पुरानो मान्छे त्यस्तो छ। तर हामीलाई हक्कीहरू चाहिन्छ, है जीवनदायक हक्कीहरू चाहिन्छ। त्यसरी जब हक्कीहरू पाउनुहुन्छ त्यसलाई ठेसको रूपमा नलिनुहोस्, तर धन्यवादी हुनुपर्छ किनभने यो प्रभुबाटको हो। सम्भव छ, सबैलाई सम्भव छ, हक्की खान सजिलो छैन, सबैलाई सम्भव छ है। अनि वचनबाट हप्काउन पनि सजिलो छैन, गाह्रो छ है। अनि मलाई अङ्कलले समयसम्म भन्नुहुन्छ, भाइ त्यहाँ गएर सम्झाउनु परेको छ, तपाईँ जानुहुन्छ अनि हस् भन्छु अनि भोलि पर्सि म गएको हुँदैन नि, उहाँले फोन गरेर जानुभयो, गएको छैन, म प्रार्थना गरिरहेको छु किनभने गाह्रो छ, म समय लिन्छु अनि म जान्छु किनभने मेरो अनुभव त्यस्तै छ। एक्चुली एउटा भाइलाई प्रभुमा मैले सम्झाएको थिएँ नम्र तरिकाले अनि तर त्यो भाइ मसँग 3 बोल्नु भएन, 3 गाह्रो छ, मलाई देख्दा पनि मुटु फर्काउनु भयो अनि खास गरी वचनमा पनि हुनु नभयो अनि गाह्रो छ हप्काउन, गाह्रो छ, तर यो प्रभुको काम हो, प्रभुको काम हो। अनि सुन्न पनि गाह्रो छ तर हामीले धन्यवादी भएर सुन्नुपर्छ किनभने प्रभुले त्यो हामीले सुनेको चाहनुहुन्छ, हाम्रो कानले सुनेको चाहनुहुन्छ, त्यो लिएको चाहनुहुन्छ। अनि फलस्वरूप यहाँनिर छ, त्यो चाहिँ बुद्धिमानहरूको बिचमा बस्दछ, ऊ चाहिँ बुद्धिमानहरू जस्तै हो, हक्की लिइरहेको छ उसले। तपाईँको आचरण कस्तो छ, तपाईँको मनोभाव कस्तो छ जब तपाईँ हक्की सुन्नुहुन्छ, किनभने अघि हामी मण्डलीको विषय सिक्यौँ, त्यहाँ चाहिँ व्यक्तिगत रूपमा सम्झाउने कामहरू छ, त्यो कसरी लिनुहुन्छ प्रभुको सामु। किनभने त्यसैले यो समूहलाई दिएको हक्कीहरू चाहिँ हाम्रो शिक्षाको लागि हो, अनि त्यसबाट हामी सुन्न सक्छौँ, माफ गर्नुहोस्, एलीलाई दिएको हक्कीहरू. पछि चार अध्यायमा, तीन अध्यायमा समुएलबाट पनि प्रभुले चेतावनी दिनुभयो एलीलाई. त्यसैले यहाँ एलीको विफलताबाट हामी केही सिकेको चाहन्छौँ, किनभने हेर्नुहोस्, हामी सबैको धेरै ओहदाहरू छ, दर्जाहरू छ हाम्रो काममा. कोही हामी कम्प्युटरमा काम गर्छौँ, कोही हामी एकाउन्टेन्ट छौँ, कोही हामी अगुवाहरू छौँ, अनि कोही हामी स्टोर किपरहरू छौँ, होइन, कोही हामी इलेक्ट्रिसियन. हाम्रो सबै ओहदाहरू छ, तर सबभन्दा, मेरो विचारमा सबभन्दा ठुलो र महत्त्वपूर्ण ओहदा र दर्जा चाहिँ बाबुको हो. ध्यान छ, सुन्नुहोस्, हामी बाबु भन्नाले आमा पनि अभिभावकहरू. सबभन्दा महत्त्वपूर्ण दर्जा, सबभन्दा महत्त्वपूर्ण ओहदा बाबुको हो वा आमाको हो. त्यसैले म एउटा बाबुको रूपमा विफल हुन चाहन्न, त्यसैले मैले धेरै सिक्नुपर्छ, धेरै प्रार्थना गर्नुपर्छ, धेरै बुद्धिमान हुनुपर्छ, अनि बाइबलबाट हेर्नुपर्छ. विफल भएका व्यक्तिहरू, सफल भएका व्यक्तिहरू के भए, प्रभुले किन हप्काउनु भयो, उहाँको हृदय के थियो, प्रभुले कुन अर्थमा हप्काउनु भयो, यो महत्त्वपूर्ण छ. केही सम्भावनाहरू छ, पहिला त्यो बात पार्न चाहन्छु. पहिलो चाहिँ, तपाईँले सक्दो राम्रो गरेर पनि तपाईँको नानी गलत बाटोमा हिँड्न सक्छ, त्यो सम्भावना छ. तपाईँले सक्दो राम्रो गरेर पनि, किन हामी देख्छौँ समुएलको छोराहरू त्यस्तै भयो, दाउदको छोराहरू त्यस्तै भयो, त्यो सम्भावना छ. तर दोस्रो नम्बर चाहिँ के हो नि, तर प्रभुले हामी जिम्मेवार बुबामा भएको चाहिँ हिसाब लिनुहुन्छ उहाँले. हाम्रो चाहिँ जिम्मेवार दिनुभएको छ कि हामी चाहिँ जिम्मेवार बुबामा भएर जे ठिक छ त्यो हामी गर्नलाई उहाँले हामीलाई त्यो जिम्मेवारी दिनुभएको छ. त्यसैले मेरो बच्चा जति राम्रो होइन, त्यो होइन, सम्भावना छ, तर सुसमाचारद्वारा हामीले उनीहरू जित्न खोज्ने हो, प्रभुद्वारा हामीले उनीहरूलाई जित्न खोज्ने हो. निराश हुने होइन, निराश हुने होइन, किनभने प्रभुले मलाई त्यो जिम्मेवारी दिनुभएको छ, सफल पनि हुनसक्छ. तर खास म कसरी घरमा चल्दैछु, कसरी मैले मेरो नानीहरूको लागि एउटा अडान लिइरहेको छु, धेरै फरक पार्छ त्यसले. किन नानीहरू हुर्काउने काम हल्का काम होइन, हुन त मेरो धेरै अनुभव छैन, जम्मा छ वर्ष सात वर्ष अनुभव हुँदैछ, अनि एउटा मात्रै अनुभव छ. तर प्रभुले सिकाउनु भएको कुराहरू मैले सिकेको हुनाले सिकाउने हिम्मत गरेको हुँ, अनि जे प्रभुले देखाउनु भएको छ त्यो अभ्यास गर्न खोजिरहेको छु. गाह्रो छ अभ्यास गर्न, कतिपटक चुनौतीहरू छ, तर प्रभुले धेरै आशा दिनुभएको छ बाइबलबाट. त्यसैले बाइबल पढ्नुपर्छ, यहाँबाट आशा पाउँछौँ. बाइबल हेरेन भने निराश हुन्छ, त्यहाँ आफैले हेरेन भने गाह्रो हुन्छ, तर वचनबाट हामीले धेरै आशा पाउँछौँ, धीरज पाउँछौँ, सान्त्वना पाउँछौँ. त्यसैले बाइबल पढ्नुपर्छ. अनि तेस्रो चाहिँ हो कि तपाईँको छोराहरू, तपाईँले सोच्नु होला मेरो छोरा ठुलो भइसक्यो, अब मैले भर्खर शिक्षा पाउँदैछु, अब सक्दिनँ होला, होइन, अब तपाईँलाई पनि ढिलो भएको छैन वास्तवमा एउटा असल बुबा बनाउनलाई. सुरु गर्ने चाहिँ सरी भनेर त्यस्तो लाग्छ मलाई, सरी भनेर. अहिलेसम्म मैले तिमीलाई वचनअनुसार हुर्काउन जानिनँ, मलाई माफ गरिदिऊ, सरी भन्न गाह्रो छ, तर त्यसरी सुरु गर्ने हो. तर अब चाहिँ नियम चेन्ज हुन्छ, मेरो छोरा मेरो छोरी तिमी हुर्क्यौ, तर अब हामीले प्रभुलाई पाएका छौँ, शिक्षा पाएका छौँ, अब चाहिँ यहाँ चेन्ज हुन्छ. अहिलेसम्म जसरी व्यवहार गरेँ गर्न सकिनँ, सरी सरी भन्न सिक्नुपर्छ. गाह्रो छ सरी भन्न पनि, सरी भन्न एकदम गाह्रो छ, चोट लिन सजिलो छ, सरी भन्न गाह्रो छ. प्रभुको इच्छा त्यो होइन. एक्चुअली एउटा पास्टरकोमा दुईजना, एउटा 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 केटा एउटा केटी चाहिँ हामी विवाह गर्छौँ भनेर गएछन्, अनि एकदम पवित्र तरिकाले नै, होइन, एकअर्कालाई मन पराएर हामी विवाह गर्छौँ भनेर गएछन्. अनि पास्टरले चाहिँ उनीहरूलाई भनेछ, ल उसै पहिला यहाँ यो पूर्व करार बाँध्नु पऱ्यो, विवाहको करार त सबै पूर्व करार बाँध्नु पऱ्यो, तपाईँ दुईजना मसँगै भन्नुहोस्, सरी. दुईजनाले भनेछ, सरी मैले गल्ती गरेँ, मैले गल्ती गरेँ, मलाई माफ गरिदिनुहोस् मलाई. अनि हो, यो चाहिँ तिमीहरूको जीवनभर भन्यो भने विवाह सफल हुन्छ, अब ल अब चाहिँ तयारी गर्नु. अनि त्यसरी हो, विवाह पनि धेरै सुरक्षित हुन्छ त्यहाँ हामी सरी भन्न सिक्यौँ भने. गाह्रो छैन, गाह्रो छ सरी भन्न. त्यसैले हाम्रो नानीहरू हुर्केको भए पनि ढिलो भएको छैन, सुरु गर्न सक्छौँ, अनि ईश्वरीय तरिकाले सुरु गर्न सक्छौँ. हितोपदेशमै छौँ, 17:6 पनि एकचोटि हेरौँ. सत्रको छमा यहाँ भनेको छ, नाति नातिना वृद्धहरूका मुकुट हुन्. त्यसैले हजुरबा हजुरआमा पनि बुद्धिमान हुन जरुरी छ वचनबाट. तर मैले देखाउन खोजेको दोस्रो खण्ड हो यहाँ भनेको छ, अनि
छोरा छोरीहरूका महिमा चाहिँ छोराछोरीहरूका महिमा चाहिँ तिनीहरूका को हुन् बाबुहरू छोराछोरीको महिमा अनि यो पदलाई विचार गर्दै थिएँ अनि मेरो आफ्नै बाल्यकाललाई विचार गरेँ अनि मेरो छोराहरूको देखेर त्यो विचार गरेँ कि प्रभुले स्वभावैले एउटा सानो बच्चामा चाहिँ आफ्नो बाबुप्रति श्रद्धा आदर हालिदिनु भएको छ यो विचार गर्नुभएको छ स्वभावैले अर्थात् त्यो चाहिँ पछि बिग्रिन सक्छ हामीले त्यसलाई ठिक समयमा समातेनौँ र बनाएनौँ भने तर एउटा नानीको रूपमा आफ्नो बाबुप्रति नजिक हुने हृदय है आफ्नो बाबुलाई आफ्नो महिमा सम्झने हृदय हालिदिनु भएको छ मैले भन्थेँ मेरो ड्याडी त सबभन्दा राम्रो पुलिस हो मेरो ड्याडीसँग त यति पैसा छ कसैले मलाई इरेजर दिएन भने मेरो ड्याडीले यति इरेजर किनिदिनुहुन्छ अर्थात् बाबु मेरो महिमा हुनुहुन्थ्यो मेरो बुबा चाहिँ मेरो बुबालाई कति धेरै थाहा छ किनभने परमेश्वरले हालिदिनु भएको स्वभाव उनीहरू आफ्नो बाबुसँग सिक्न चाहन्छन् बाबुसँग नजिक हुन चाहन्छन् अनि त्यो समय चाहिँ एक दिन आउँछन् त्यो समय त्यो मनोभाव जान्छ एकजना अगुवाले मलाई भन्नुभएको थियो यहाँ सेवामा आउनुभन्दा अगाडि प्रभुले तिम्रो छोरामा चाहिँ तिमीप्रति नजिक हुने हृदय हालिदिनु भएको छ प्रायः 12 वर्षसम्मको उमेरसम्म त्यस्तो हृदय हुन्छ नि 13 लागेपछि वा टिन एज लागेपछि त्यो जान थाल्छ नि अहिले नै समाताएँ खास डेभिड अङ्कलले भन्नुभएको छ उहाँसँग भेट्न गएको थिएँ मैले अनि राम्रो अनि त्यो मेरो हृदयमा बस्छ जहिले पनि कि मैले मेरो छोरालाई उसको हृदय जित्ने भने अहिले हो अनि मेरो छोरालाई चाहिँ प्रभुको बाटोमा हिँडाउनलाई कोसिस गर्ने त्यो अहिले हो तर जसको ढिलो भयो उहाँलाई उत्साह दिन चाहन्छु ढिलो भएको छैन सरी भनेर सुरु गर्नुहोस् अनि गम्भीर हुनुहोस् प्रभुको वचनतर्फ अनि जे गर्नुपर्छ त्यो गर्नुहोस् सल्लाहहरू लिनुहोस् त्यही कारणले हो हिब्रू 12 भनेको छ हाम्रो शरीर अनुसारका बाबुहरू हुनुहुन्थ्यो उहाँहरूले हामीलाई छडी लाउनु पनि हामीले उहाँलाई के गर्यौँ आदर गऱ्यौँ छडी लाउँदा आदर गऱ्यौँ गाह्रो छ यदि बाबुबाहेक अरू मान्छेले हामीलाई छडी लगायो भने हामी आदर गर्न सक्दैनौँ अनि त्यो कुरा मण्डलीमा पनि देखिन्छ जब अगुवाले हामीलाई छडी लाउनु छ वचनबाट हामी आदर गर्न सक्दैनौँ कतिपटक हो दुःख लाग्दो कुरा हो तर प्रभुको सामु हामी स्वीकार गर्दै अघि बढ्नुपर्छ तर बाबुहरूलाई हेर्नुहोस् न जति छडी लगायो भने हामी आदर गऱ्यौँ किनभने प्रभु त्यो हृदय हालिदिनु भएको छ अनि अर्को महत्त्वपूर्ण कुरा पहिला सुरु गर्नुभन्दा अगाडि एकछिन प्रस्थान 20 जाउँ त प्रस्थान 20 प्रस्थान 20 5 चाहिँ यहाँ 10 आज्ञा दिनुहुँदाखेरि उहाँले यो दोस्रो आज्ञा दिँदै हुनुहुन्छ अनि दण्डवत नगर्नु मूर्ति पूजा नगर्नुलाई उहाँले निरन्तरता दिइरहनु भएको छ अनि 5 पढ तिमीले तिनीहरूलाई दण्डवत नगर्नु अर्थात् मूर्तिहरूको सामु नझुक्नु दोस्रो आज्ञा र तिनीहरूको पूजा नगर्नु किनकि म परमप्रभु तिम्रा परमेश्वर जलन राख्ने ईश्वर हुँ उहाँले जलन राख्नु स्वाभाविक हो किनभने सबै उहाँको सृष्टि हो तर हामी उहाँलाई छोडेर मूर्तिहरू दण्डवत गर्छौँ भने यो स्वाभाविक हो उहाँले जलन राख्नुहुन्छ उहाँको यो धार्मिक चलन हो तर त हेरौँ अनि हेर्नुहोस् मलाई घृणा गर्नेहरू त्यसरी मूर्ति पूजा चाहिँ परमेश्वरतर्फको घृणासँग जोडिएको छ किन मूर्ति पूजा गर्छ किनभने सत्य परमेश्वरलाई घृणा गर्छन् मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिनेछु गम्भीर कुरा छ धेरै गम्भीर कुरा छ परमेश्वरले नै भन्नुभएको हो कि एउटा व्यक्तिको अधर्मको कारण उहाँले चौथो र तेस्रो चौथो पुस्तासम्म दण्ड दिन्छु भन्नुभएको छ अब धेरैले धेरै तरिकाले व्याख्या गर्छन् कसैले भन्छन् बुवाको पाप चाहिँ छोराहरूले भोग्नुपर्छ अथवा बुवाको पापको दण्ड छोराले त्यसरी तर यहाँबाट एउटा कुरा चाहिँ के सिक्न सक्छौँ भने मुख्य गरी कि तपाईँको क्रियाकलापले चाहिँ तपाईँको नानीहरूलाई प्रभाव पार्छ त्यो चाहिँ हो तपाईँको क्रियाकलाप तपाईँको कामहरू तपाईँको जीवनले तपाईँको निर्णयले तपाईँको नानीहरू मात्र होइन तपाईँको नानीका नानीहरूका नानीहरूसम्म असर पार्छ एकजनाले खोजी गरेको थियो कसले हो थाहा छैन तर एउटा जडियाको जीवन हेरेछ चौथो पुस्तासम्म जडिया भएछ तर अर्कोतिर परमेश्वरको डर मान्ने व्यक्तिको पुस्ता हेरेछ चौथो पुस्तासम्म उनीहरू प्रचारकहरू थिए भजनले भनेको छ. तर जे होस् यो पदले मलाई ठुलो भय दिन्छ. साँच्चै म डराउँछु कि मेरो जीवनशैलीले मेरो छोरालाई धेरै ठुलो प्रभाव पार्दो रहेछ, उसको छोराको छोरालाई पनि यो रहँदो रहेछ. धेरै ठुलो डराउनु पर्ने कुरा हो, एकदम भयभीत हुन्छु. प्रभुको सामु मैले स्वीकार गर्छु. तर यहाँ अर्को के पनि छ भने कि यदि हामीले परमेश्वरलाई प्रेम गर्नु अथवा हाम्रो पवित्र जीवनले पनि हाम्रो नानीहरूलाई प्रभाव पार्न सक्दो रहेछ. दुइटै पक्ष कुरा गरिएको छ. भजन सङ्ग्रह 112 जाउँ. भजन सङ्ग्रह 112 एकदेखि तिनलाई सरसरी हेरौँ. भजन सङ्ग्रह 112 एकदेखि तिन यहाँ भनेको छ, तिमीहरूले याहको स्तुति गर अथवा यहोवाको स्तुति गर. त्यो मानिस धन्यको हो जसले परमप्रभुको डर मान्छ. अनि यो नै बुद्धिको सुरु उहाँको भयो. जो उहाँका आज्ञाहरूमा अति प्रसन्न रहन्छ उसको वंश पृथ्वीमाथि शक्तिशाली हुनेछ. उसको वंश कुरा गर्न थाल्नुहुन्छ यहाँ. प्रभुको डर भनेको वंश. सिधा चालकाहरूको पुस्ता आशिषित हुनेछ. उसको घरमा धन र सम्पत्ति हुनेछन् र उसको धार्मिकता सदा सर्वदा रहिरहन्छ. यसले ठुलो उत्साह दिन्छ फेरि कि मेरो पवित्र हिँडाइ मेरो नानीहरू मेरो पुस्तालाई असर पार्दो रहेछ. अति महत्त्वपूर्ण शिक्षा छ, अति गम्भीर शिक्षा छ. विचार गर्नुहोस् अहिलेको पुस्ताले आफ्नो पुस्तालाई के दिइरहेछ, के सारिरहेछ. आधुनिकवाद, संसारिकवाद, मवाद, मपाईवाद त्यही सारिरहेको छ. तर त्यो अन्धकार हो, तर विश्वासीहरू त ज्योति हुन्. त्यसैले मेरो प्रश्न, तपाईँले आफ्नो नानीहरूलाई के दिँदै हुनुहुन्छ, के सार्दै हुनुहुन्छ. पहिलो समय 2 अध्याय विफल भएको बुबा हामी देख्छौँ. एकजना एरिक हो उसको नाम. उसले आफ्नो छोरालाई कहिले पनि अनुशासन गरेन देखिन्छ. उनीहरू विद्रोही भएर हुर्किए. त्यसरी देख्छौँ एलीको प्रेम चाहिँ परमेश्वरभन्दा बढी छोराहरूतर्फ थियो. हुन त महापुजारी हो, तर दाउदले अदोनियासँग गरेको व्यवहार जस्तै. पहिलो राजा 1:5-6 भनेछ, दाउदले कहिले पनि आफ्नो छोरा अदोनियालाई के गर्यो तिमीले भनेर हप्काएर दुखी तुल्याएनन् भनेको छ. फलस्वरूप के भयो, आफ्नै बुबाको राज्य हत्याउन अदोनिया त अघि बढेको छ, विद्रोही भयो. मेरो छोरा निराश होला मैले हप्काउँदाखेरि, मेरो छोरालाई दुःख लाग्ला. होइन, प्रभुको तरिका त्यो होइन, प्रभुको तरिका त्यो होइन. यसरी तपाईँले एउटा विद्रोहीलाई मात्रै हुर्काइरहनु भएको छ. तपाईँको घरमा विद्रोहलाई ठाउँ दिनु हुँदैन. पत्नीहरू पतिको विद्रोहमा जिउनु हुँदैन, किन्तु सर्छ. हेरिदिनुहोस् है, पतिहरूले आफ्नो पत्नीहरूलाई प्रेम गर्नुपर्छ. किन त्यो सर्छ, किन त्यही सिक्ने हो उनीहरूले, के त्यही देख्ने त्यही सिक्ने हो. सजिलो छ बुझ्नुलाई, जे देख्छन् त्यही सिक्छ. फलस्वरूप अदोनिया विद्रोही भयो, फलस्वरूप भोपनी र विनाश विद्रोही भयो. अनि यति ठुलो उनीहरूले विनाशले आफ्नो परिवारमा एलीको विफलताको कारण. 12 पदमा उनीहरूलाई अधम मानिसहरू भनेको छ. यसको अर्थ हो बेलियालका छोराहरू. अस्ति हामीले अध्ययन गर्दा हन्नाले भन्दै थियो एलीलाई, मलाई बेलियालकी छोरी नभन्नुहोस्, मलाई चण्डालकी छोरी नभन्नुहोस्. एलीको गलत न्याय. तर उसको आफ्नै छोराहरू चाहिँ बेलियालको छोराहरू थिए. अधम मानिसहरू भनेको काम नलाग्ने मान्छेहरू, कुनै फाइदा छैन यस्तो व्यक्तिहरूबाट भन्दैनछ प्रभुले. होप्नी र पिनासबाट प्रभुलाई कुनै पनि फाइदा छैन, कसैलाई पनि फाइदा छैन. काम नलाग्ने व्यक्तिहरूको रूपमा हुर्किरहेको थियो. एली महापुजारी थियो सिलोमा, अनि उसको छोराहरू चाहिँ पुजारीहरू थिए. यसरी उनीहरूले खास धेरै विशेष अधिकारहरू पाएका थिए. अस्ति काठमाडौँ जानुभएको अङ्कलले पुजारीहरूबाट सिकाउनु भएको थियो उनीहरूको विशेष अधिकारहरू, उनीहरू कसरी प्रभुको नजिक बस्ने अधिकार पाउँछन्, कसरी प्रभुसँग सङ्गति गर्ने अधिकार पाउँछन्, कसरी मन्दिरको सेवा गर्ने अधिकार पाउँछन्, यो सब अधिकार दिनुभएको थियो एलीलाई र उसको छोराहरूलाई। कति ठुलो अधिकार, कति ठुलो विशेष अधिकार, तर उनीहरू प्रभुलाई चिनेकै थिएन। त्यसैले प्रभुको काम के गर्दैमा म उहाँको हुँ भनेर धोका खानु हुँदैन रहेछ, त्यो सम्भव छ तर जीवनबाट देखिन्छ त्यो। अनि हामी प्रभुको अनुग्रहले त्यही कुरा हामी देखाउन खोज्छौँ तपाईँलाई व्यक्तिगत रूपमा पनि, के भएन, के बिग्रिरहेछ यहाँ, अनि ठेस नलिनुहोस् त्यसलाई। त्यसैले यति ठुलो अधिकार पाउँदा पाउँदै पनि 13-17 पदमा हामीले अध्ययन गऱ्यौँ कि उनीहरूले चाहिँ त्यहाँ परमेश्वरको बलिदानलाई नै तुच्छ ठान्ने काम गर्दथे। के भयो यहाँ उनीहरू, यहाँ उनीहरूको सेवक चाहिँ एउटा त्रिशूल जस्तो लिएर आउँथ्यो, यो तिनवटा सुइरो भएको, अनि वेदीमा त्यो बलिदानमा घोष्थ्यो, जति आउँथ्यो लिन्थ्यो, कि त्यसरी नै खानु भन्नुहुन्थ्यो प्रभुले पुजारीहरूलाई, कि प्रभुले पुजारीहरूलाई प्रबन्ध गर्नुभएको थिएन र उनीहरूलाई त्यसरी लिनुपर्ने होइन, प्रभुले प्रबन्ध गर्नुभएको थियो पुजारीहरूको लागि, किनभने परमेश्वर चाहिँ प्रबन्ध गर्नु नै परमेश्वर हुनुहुन्छ, यहोवा यिरे हुनुहुन्छ। उहाँले अब्राहमलाई प्रबन्ध गर्नुभयो, जब अब्राहमले भन्यो मलाई के दिनुहुन्छ, मेरो कोही पनि छैन, यही मेरो दास अकल हुन्छ, अनि प्रभुले भन्न थाल्नुभयो म तिमीलाई यो 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 दिन्छु, अझै यो पनि दिन्छु, अनि फेरि बेला देखा पर्नुहुन्छ भने यो पनि दिन्छु, उहाँ दिनु नै परमेश्वर हुनुहुन्छ। इसाकको सट्टामा उहाँले एउटा त्यहाँ पाठो दिनुभयो, म प्रबन्ध गर्नु नै परमेश्वर हुनुहुन्छ। यदि यहाँलाई प्रबन्ध गर्नुभयो, करिदको खोलामा जाऊ भन्नुभयो, त्यहाँ प्रबन्ध गर्नुभयो, मैले कागबाट खानेकुराहरू, हन्नालाई प्रबन्ध गर्नु एउटा छोरा दिनुभयो, 20,00,000 यहुदी बढी यहुदीहरूलाई उहाँले मन्ना दिनुभयो, दिनहौ दिनहौ, म दिने परमेश्वर हुनुहुन्छ, कहिलेकाहीँ दिनुहुन्न सिकाउन हो, कहिलेकाहीँ हाम्रो भाँडा खाली हुन्छ सिकाउन हो, भरोसा गरेर सिकाउन उहाँतर्फ, तर म दिने परमेश्वर हुनुहुन्छ, एकदम दिन रुचाउने परमेश्वर हुनुहुन्छ, आफ्नै पुत्र दिनुभयो, योभन्दा ठुलो के भन्नु म, योभन्दा ठुलो के भन्नु, उहाँले आफ्नै एकमात्र जन्माएको पुत्रलाई दिनुभयो तपाईँको लागि। विश्वास गर्नुहुन्छ भने तपाईँसँग जीवन छ, विश्वास गर्नुहुँदैन भने तपाईँ दोषी ठहरिनुहुनेछ। अब यो पुजारीहरूलाई छोटकरी बताउँछु, त्यहाँ थुप्रै बलिदानहरू थियो, होम बलि थियो, होम बलि चाहिँ त्यसबाट चाहिँ खान पाउँथेन, त्यो चाहिँ निरन्तर झलिरहनु पर्थ्यो, त्यो पुरै परमेश्वरको थियो होम बलि। छोटकरी भन्दा होम बलिले चाहिँ ख्रिस्ट को चाहिँ पितातर्फको उहाँको आदरभाव, श्रद्धा, उहाँतर्फको झुकाव, उहाँतर्फको भक्ति भएलाई देखाउँथ्यो, त्यसरी त्यो पुरै परमेश्वरको त्यो होम बलि, ख्रिस्टको पुरै जीवन परमेश्वरको निम्ति थियो। त्यसैले अनि ख्रिस्टको त्यो पवित्र जीवन, उहाँलाई मिठो बास्नाले जीवन चाहिँ पिताको एक नम्बरमा छ, त्यसैले लेवीको पुस्तकमा एक नम्बरमा होम बलि दिनुभएको छ उहाँले। उहाँको एक नम्बरको सोचाइ त्यही आफ्नो पुत्रको त्यो निरन्तर मिठो बास्न आउने जीवन, त्यसबाट चाहिँ खान पाउँथेन, तर अरू बलिदानहरू थियो। लेवीमा जाउँ एकचोटि, लेवी 7 अध्याय, अनि यो हामीले बुझ्न सक्छौँ। पल्टाउँदै गर्दा भनिहाल्छु म, लेवी 24 चाहिँ त्यहाँ नपल्टाउँ मैले, त्यहाँ चाहिँ उनीहरूले हाजिरीको रोटीबाट खान पाउँथे, उनीहरूलाई खाना दिनुभएको थियो प्रभुले है, तर यहाँ चाहिँ हेरौँ यो बलिदानको यहाँ कुरा आएको हुनाले बलिदानबाट चाहिँ उनीहरूको भागमा के पर्थ्यो। लेवी 7 अध्याय एक्कीसदेखि हेरौँ, समय बेसम्म बचाउन, तर 28 हेर्न सक्नुहुन्छ तपाईँले, टिप्नुहोस् 28 नै, तर अहिले हामी 31 हेरौँ, 31-34 हामी हेरौँ, लेवी 7:31। अनि एउटा कुरा ध्यान दिनुहोस् ल, भेट्नुभयो यहाँनिर छ, अनि पुजारीले के भनेछ त्यसपछि, बोसो, ए बोसोलाई ध्यान दिनुहोस् है, बोसो वेदीमाथि के गरोस्, चलाओस्, यो प्रभुको निम्ति थियो है, त्यसै चलाओस्। अनि किन बोसो चाहिँ पशुहरूको सबभन्दा उत्तम भाग मानिन्थ्यो बोसो है, त्यसै पुरै प्रभुको। अनि पुजारीलाई चाहिँ के छोड्नु भएको थियो यहाँ सर, पुरै पढौँ, तर छाती चाहिँ हारुन र उसका छोराहरूको हुनेछ, एउटा चाहिँ छाती दिनुभएको थियो त्यो पशुको, अझ हेरौँ, अनि तिमीहरूले दाहिने फिला चाहिँ तिमीहरूका मेल बलिहरूको उचाले भेटिक रूपमा कसलाई दिनु? पुजारीलाई दिनु। त्यसैले दुईवटा कुरा 33 पद पनि हेरौँ। हारुनका छोराहरूमध्ये जसले मेल बलिको रगत र बोसो चढाउँछ त्यसैले रगत र बोसो चढाइनु पर्थ्यो, यो परमेश्वरको हो है। रगतले ख्रिस्टको प्रायश्चितको मूल्यको चित्रण गर्छ, बोसोले चाहिँ सर्वोत्तम प्रभुको हो भन्ने देखाउँछ। उसैले आफ्नो भागको रूपमा त्यो दाहिने फिला पाउनेछ। 34 पद, किनकि इसरायलीहरूको तर्फबाट मैले तिनीहरूका मेल बलिहरू रूपी बलिदानहरूबाट डोलाउने छाती र उचाल्ने फिला लिएको छु र सदा रहिरहने विधि अनुसार इसरायलीहरूको तर्फबाट यी थोकहरू पुजारी हारुन र उसको छोरालाई दिएको छु। त्यसैले पुजारीहरूले खाने भाग चाहिँ के थियो त? छाती र दाहिने फिला थियो। अब यो बुझ्न किन उहाँले तोकेर दिनुभएको? किनभने छाती भन्नाले चाहिँ परमेश्वरको स्नेह, उहाँको प्रेम। अघि हामी पावलको एउटा खण्ड हेरेको थियौँ, फिलिपीको 7 जस्तो लाग्छ, त्यही भने चाहिँ मैले तिमीहरूलाई मेरो हृदयमा बसालेको छु। त्यसको अर्थ चाहिँ मेरो भित्र अन्तर्बुढी भनेको पुरै मेरो एकदम भित्र तिमीलाई राखेको छु मैले। अनि पुत्र पिताको छातीमा हुनुहुन्थ्यो, तीबाट आउनु भयो। अति ईश्वरीय स्नेह र प्रेमको कुरा गरेको। त्यसैले पुजारीहरूले छातीबाट लिनुपर्छ, जसरी पिताले मलाई प्रेम गर्नुभयो त्यसरी नै मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहिरह। अर्थात् ख्रिस्टको प्रेममा गरिने सङ्गतिको कुरा गरेको। खानु भनेको त पहिला उहाँलाई लिनु हो, मुक्तिको कुरा आउँछ, तर साथै खानु भनेको सङ्गति गर्नु हो। जसले ढोका खोल्छ म भित्र आउने सर्वसँग के गर्नेछु? खानेछु, अर्थात् सङ्गति गर्नेछु। त्यसैले विश्वासीहरू परमेश्वरका पुजारी भएको हुनाले हाम्रो भाव चाहिँ उहाँको प्रेम हो, एक नम्बर उहाँको स्नेह, उहाँको भित्रबाट आउने प्रेम, भित्री भागहरू, हृदयहरू। अनि यो दाहिने फिला भनेको के हो? बुझ्न गाह्रो छैन। धार्मिकताको दाहिने हातले म तिमीलाई सम्हाल्नेछु, अर्थात् पिताको वा परमेश्वरको सामर्थ्यमा हामी सङ्गति पाइरहेको छौँ। एफिसी 6:10 भनेको छ, परमेश्वरको बलको सामर्थ्यमा भलन। एफिसी 6:10 मत्ती 28 भन्नुहोस्, सारा संसारमा जाउँ म तिमीहरूको साथमा छु, हुनेछु होइन छु, अहिले पनि छु, त्यो बेला पनि छु, म छु तिमीहरूको साथमा जगतपन्तसम्म नै। त्यसैले यो दिनुभएको थियो उहाँले पुजारीलाई, यो तिमीहरूले खानु, मेरो स्नेह र मेरो सामर्थ्यबाट सङ्गति गर्नु। यसै 41:10 धार्मिकताको दाहिने हातले म तिमीलाई सम्हाल्नेछु, नडर। ठिक हो, डर तपाईँलाई कुराबाट, प्रभुको डर चाहिँ बुद्धिको सुरु हो, तर हामी अरू कुरामा डराउँछौँ भने हाम्रो प्रेम सिद्ध पारेको छैन, हामी उहाँबाट खाइरहेको छैनौँ। त्यसले सुन्दर चित्रण थियो, तर होफ्री र पिनासलाई के मतलब? उनीहरूलाई पेट भर्नु थियो, झुटो शिक्षकहरूको चरित्र त्यही हो, दोस्रो पत्र चाहिँ त्यही भनेछ, लोभको कारणले तिमीहरूको दशांश ल्याऊ, लोभको कारणले तिमीहरूको पहिलो पाठो ल्याऊ, चर्चमा ल्याऊ, अगला देऊ, तिमीहरूको अन्नको पहिलो फल ल्याऊ, लोभको कारण। अनि यो अहिले पनि हामी देख्छौँ, अहिले पनि होफ्री र पिनासहरू जिउँदैछन्, अनि यस्तै चर्चमा पनि यस्तै भयो, नामधारी चर्चहरूको पुलपिट पछाडि उभिरहेका छन्। त्यसैले उनीहरूले दुईवटा कुरा हामी सिक्छौँ अन्तिममा, त्यो गरौँ आजको, कि पहिलो चाहिँ उनीहरू सन्तुष्ट थिएन आफ्नो भागमा, सन्तुष्ट थिएन। कसैले भन्न सक्नुहुन्छ सन्तुष्टतातिरको भक्ति नै ठुलो लाभ हो? कुन खण्डमा लेखेको छ दिदीबहिनीहरूबाट? पुस्तक र अध्याय मात्र भन्नुभयो नि, हात उठाएर भन्नुहोस् न, मुखा चलाइदिनु। सन्तुष्टतासितको भक्ति नै ठुलो लाभ हो। दाजुभाइतिर भन्नु पनि आइहाल्छ जब फेरि हात उठ्न थालिसक्यो, के गरौँ, कोही भन्न तयार हुनुहुन्छ? ल त हात उठाउनु चाहिँ श्रीमन भाइ, एकदम पहिलो तिमीले छ अध्याय भन्दै हुनुहुन्छ कतिजना, पदहरू कन्ठ गर्नुपर्छ, हामीलाई चाहिँदा काम लाग्छ। सन्तुष्टतासितको भक्ति नै ठुलो लाभ हो। सन्तुष्ट हुनु त्यस्तै हामी जान्दैनौँ, ए त्यो त क्रिस्चियन हो, किन सन्तुष्ट भएन? किनभने यो सिक्नुपर्ने कुरा हो, तर सिक्नुपर्छ। पावलले भनेको छ फिलिपी 4:1, म सन्तुष्ट रहन सिकेको छु। त्यसैले परमेश्वरको कलेजमा उहाँले सिकाउनुहुन्छ हामीलाई रित्तो पारेर, तपाईँको भाँडा खाली पारेर भरोसा गर्न, उहाँको छातीमा सङ्गति गर्न, उहाँको दाहिने हातमा, त्यो बाहेक अन्त मन नलगाउनु, अन्त तपाईँको भाग होइन, अन्त मेरो भाग होइन, एक नम्बर थियो सन्तुष्ट, हामी हुन सिक्नुपर्छ। सन्तुष्ट विश्वासी पाउनु चाहिँ एउटा हिरा पाउनु जस्तै हो, गाह्रो छ। तर तपाईँ त्यो हिरा बन्न चाहनुहुन्छ? भरोसा गर्नुहोस् प्रभुमा। याकुब प्रभुसँग कुस्ती लडेको याद आउँछ मलाई, उत्पत्ति 32 रातभरि कुस्ती लड्यो प्रभुसँग। अनि कतिले चाहिँ प्रार्थनाको चित्रहरू भन्छ, तर म प्रार्थना देख्दिनँ त्यहाँ, त्यो कुस्ती हो। प्रभुसँग कुस्ती लडिरहेको छ, याकुब आफै जित्न सक्छु भन्दैछ, प्रार्थना त गर्छ तर आफै आइडिया लाउँदैछ, मेरो दाइलाई कसरी पकाउने। प्रभुसँग कुस्ती लड्नु भयो भने देखाउनु भयो, तिमीले मसँग जीवनभर कुस्ती लड्यौ याकुब, अब होइन। अनि अन्तिममा उहाँले जाँघको हड्डी नै फुस्काइदिनु भयो, जोरी नै फुस्काइदिनु भयो। याकुब त खोच्याउन थाल्यो, अर्थात् प्रभुले उसलाई खोच्याउनु भयो। अनि याकुबले सिक्यो, अनि बल्ल भन्दैछ प्रभु मलाई आशिष दिनुहोस्, अब चाहिँ कुस्ती लड्न सक्दिनँ। अनि प्रभुले भन्नुहुन्छ तिम्रो नाम के हो? उहाँलाई गाह्रो छैन याकुबको नाम पत्ता लगाउन, समयलाई बोलाउनु भएको छ किन त्यहाँ हेर्नेछौँ। उहाँले तारालाई नाम काटेर बोलाउनुहुन्छ, याकुबको नाम उहाँलाई गाह्रो थिएन, तर सोध्नु तिम्रो नाम के हो? सायद याकुबले सम्झे होला त्यो 25 वर्ष अगाडि उसलाई यही प्रश्न आएको थियो, तिमी को हो? म ऐसा हो। प्रभुले भन्नुभयो आशिष चाहन्छौ, इमान्दार हो, आशिष चाहन्छौ, मसँग कुस्ती नलड, अन्तिममा सक्दैनौ तिमीले। हामी प्रभुसँग कुस्ती लड्न सक्छौँ, हामी लड्न सक्छौँ, हामी लड्छौँ पनि, तर जित हाम्रो हुँदैन अन्तिममा। जलप्रलयको बेलाको मान्छेले उहाँसँग कुस्ती लडे, प्रभुले भन्नुभयो म सङ्घर्ष गर्न सक्दिनँ, म नाश गर्नेछु। अन्तिम विजेता प्रभु हुनुहुन्छ तपाईँ, होइन नभाग्नुहोस् प्रभुदेखि। अनि दोस्रो कुरा हामी सिक्छौँ, त्यो बोसो पनि उनीहरूले चाहेकोबाट हामी के सिक्छौँ भने सर्वोत्तम प्रभुलाई दिनुपर्छ हामीले, सर्वोत्तम प्रभुको है, हाम्रो होइन। उहाँलाई पहिलो प्रेम, हाम्रो पहिलो आदर, हाम्रो सर्वोत्तम समय प्रभुको हो, सर्वोत्तम प्रभुको त्यो मलाई दिनुपर्छ। त्यसैले म बुढो भएपछि सेवा गरौँला, होइन सर्वोत्तम दिएन म हामीले, अहिले हो, अहिले हो। अनि यो सङ्गतिहरू, यो सर्वोत्तम भागहरू हो, यो समय हामी आउँदैन भने हामीले उहाँलाई दिएन, हामीले खोस्यौँ। कोही कोहीलाई सम्झिरहेको छैन जससँग मैले फोनमा कुरा गरेको थिएँ दिउँसो पनि, आउनुहोस् भनेर बिन्ती गरेको थिएँ, आउनु भएन। यसले उत्साह दिँदैन प्रभुलाई पनि, किन लड्नुहुन्छ प्रभुसँग? तपाईँ विश्वास गर्नुभएको छैन भने तपाईँ लडिरहनु भएको छ अहिले, जसले विश्वास गर्नु भएको छैन अहिलेसम्म, तपाईँ लड्दै हुनुहुन्छ प्रभुसँग कुस्ती, तर एक दिन प्रभुको जित हुन्छ, तपाईँको हार हुन्छ। त्यो हार चाहिँ नमिठो, अनन्त दण्ड, नरकको आगो, गम्भीर हुनुहोस्, त्यहाँबाट बचाउन अरू कुनै कुराले सक्दैन, ख्रिस्टको रगतले बाहेक, जुन चाहिँ विश्वासद्वारा कार्यकारी हुन्छ। थुप्रै कुरा सिकाउन चाहेको थिएँ, तर प्रभुको चाहिँ भोलि हामी यहाँबाट अझै हेर्नेछौँ। अब मुख्य एलीको विफलता अब सुरु हुँदैछ, अनि मलाई आशा छ समय पाउनु बित्तिकै पढ्नुहुनेछ, अनि बिहान यो फेरि पढेर तयार हुनुहोस्। 2 अध्याय 3 अध्याय व्यक्तिगत अध्ययनहरू सङ्गति सुरुभन्दा अगाडि प्रभुलाई बोल्न दिनुहोस्। हामी जति पढ्छौँ तयार भएर आउँछौँ, त्यति हाम्रो हामी उहाँको कुरा सुन्न तयार हुन्छ है। हुन्छ, सिमोन भाइलाई अगाडि स्वागत छ, म छोटो प्रार्थना गर्छु पहिला, अनि अघि बढ्नेछौँ। प्रभु धन्यवाद छ जे शिक्षा दिनुभयो, तपाईँको वचनप्रति हामीलाई नम्र बनाउनुहोस् प्रभु, हामीलाई सन्तुष्ट रहन सिकाउनुहोस्, तपाईँलाई सर्वोत्तम दिन सिकाउनुहोस्, तपाईँकै महिमा र आदर होस् हाम्रो जीवनबाट प्रार्थना गर्छौँ प्रभु यसैको नाम। हुन्छ, श्रीमद्भाइलाई स्वागत छ अगाडि।